ورحمة الله وبركاته. الحمد لله، الحمد لله وكفى، وسلام على عباده الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم. يا أيها الذين آمنوا اجتنبوا كثيرا من الظن إن بعض الظن إثم، ولا تجسسوا ولا يغتب بعضكم بعضا، أيحب أحدكم أن يأكل لحم أخيه ميتا فكرهتموه، واتقوا الله إن الله تواب رحيم. وقال النبي صلى الله عليه وسلم: إياكم والظن، فإن الظن أكذب الحديث، ولا تجسسوا ولا تحسسوا ولا تنافسوا ولا تحاسدوا ولا تباغزوا ولا تدابروا، وكونوا عباد الله إخوانا، كما أمركم المسلم أخو المسلم، لا يظلمه ولا يخذله ولا يحقره. التقوى ها هنا، التقوى ها هنا، التقوى ها هنا، ويشير إلى صدره، أو كما قال رسول الله صلى الله عليه وسلم. دوستو، بزرگو اور بھائیو، ایک ایمان والا دنیا میں کس طرح امن و امان کے ساتھ زندگی گزارے، الفت و محبت کی زندگی گزارے، چین و سکون کی زندگی اسے میسر آئے، ہر طرح کے شرور و فتن سے وہ محفوظ رہ کر اپنی زندگی کے لیل و نہار بسر کرے، اس کے لیے شریعت میں، کتاب و سنت میں اللہ اس کے رسول نے بہت سی ہدایات دی ہیں. اگر ان ہدایات پر پوری طرح اگر عمل ہو گیا تو جنت تو ملے گی مرنے کے بعد انشاءاللہ، لیکن دنیا ہی میں جنت کا مزہ آئے گا. جسے کہنے والے نے کہا ہے: ان فی الدنیا لجنتا من لم يدخلها لم يدخل جنۃ الآخرہ، کہ دنیا ہی کے ایک اندر دنیا ہی کے اندر ایک جنت ہے، جو دنیا کی جنت میں داخل نہ ہوا وہ آخرت کی جنت میں کیا داخل ہوگا. تو دین کے جتنے احکام ہیں، اوامر اور نواہی ہیں، اگر بندہ ان کا اہتمام کرتا ہے، جو اوامر ہیں کرنے کے کام ہیں ان کو بجا لاتا ہے، اور جس سے بچنے کو کہا گیا ہے اسے اگر بچتا ہے، احتراز کرتا ہے، اجتناب کرتا ہے، تو اللہ تعالیٰ دنیا ہی میں اس کے مزے اور چین و سکون اللہ عطا فرماتے ہیں. اس وقت ساری دنیا میں بڑا مسئلہ وہ دو روٹی کا نہیں ہے، ایک سر چھپانے کے لیے مکان کا نہیں ہے، یہاں سے وہاں منتقل ہونے کے لیے سواری کا نہیں ہے. یہ سارے مسئلے آسان ہیں، سارے لوگ کھا رہے ہیں، سارے لوگ اپنے مکانوں میں ذاتی یا کرائے کے رہتے ہیں، آدمی یہاں سے وہاں کسی نہ کسی صورت میں منتقل ہو جاتا ہے، انسانوں کی ضرورتیں پوری ہو رہی ہیں، لیکن دنیا میں چین نہیں ہے، اطمینان نہیں ہے، سکون نہیں ہے. ہر آدمی دوسرے آدمی سے گویا کہ بیر رکھتا ہے، دشمنی رکھتا ہے، یہاں تک کہ اولاد و ماں باپ میں مسائل ہیں، میاں بیوی میں مسائل ہیں، ساس بہو میں مسائل ہیں، پڑوسی پڑوسی میں مسائل ہیں، ایک مسجد کی کمیٹی ہے اس میں مسائل ہیں، مدرسے کی کمیٹی ہے اس میں مسائل ہیں، جماعتیں ہیں ان میں مسائل ہیں، یعنی عجیب جھگڑے ہیں. فرمایا کہ ان جھگڑوں کی بنیاد کیا ہے، جھگڑا کیوں ہوتا ہے، کہاں سے شروع ہوتا ہے؟ تو قرآن کریم نے اشارہ دیا ہے کہ جھگڑے کی جو بنیاد ہے وہ بدگمانیاں ہیں. ہوتا جاتا کچھ نہیں ہے، لیکن آدمی ذہن میں دوسرے کے بارے میں کوئی غلط خیال بٹھا لیتا ہے، تحقیق نہیں کرتا ہے، اگر تحقیق کرتا اور جو ہے حقیقت معلوم کرتا تو بات سامنے آ جاتی. لیکن خاموخہ کے آدمی کے ذہن میں دوسرے کی کسی بات سے یا دوسرے کی کسی کے عمل سے اس کے دماغ میں غلط بات بیٹھ جاتی ہے کہ فلاں آدمی ایسا ہے. مثال کے طور پر ابھی میں مثال دے رہا تھا, یعنی دوسری جماعت جب ہو رہی تھی, ایک آدمی کو فون کرتا ہے, تعلقات ہیں, فون پر بات ہو رہی ہے, لیکن وہ آدمی فون نہیں اٹھاتا. دو تین مرتبہ فون کیا, فون اس نے ریسیو نہیں کیا, تو آدمی کیا سمجھتا ہے کہ صاحب یہ آدمی بہت بڑا ہو گیا ہے, ہم کو کیئر نہیں کرتا, ہمارا لحاظ نہیں کرتا, ہماری عزت نہیں کرتا, فون نہیں اٹھا رہا ہے. تو گویا کہ ہم نے اس کے فون نہ اٹھانے پر ایک بدگمانی ہم نے دل میں کر لی اور ہم نے سمجھ لیا کہ صاحب یہ آدمی جو ہے اپنی بڑائی کی وجہ سے, تکبر کی وجہ سے, انانیت کی وجہ سے یہ ہمارا فون اٹھا نہیں رہا ہے اور جو ہم کو جواب نہیں دے رہا ہے. حالانکہ آدمی یہ بھی تو سوچ سکتا ہے کہ یہ آدمی اس وقت سو رہا ہوگا یا واش روم میں ہوگا یا نماز پڑھ رہا ہوگا یا سائلنٹ میں ہوگا اس کا فون اس لیے نہیں اٹھا رہا ہے. تو کچھ بھی آدمی تاویل کر سکتا ہے. جیسے کوئی آدمی ہم کو فون کرے ہم نہ اٹھائیں تو وہ آدمی اگر بدگمانی کرے تو ہم کیا کہیں گے, بھائی تو آپ کو تو معلوم ہونا چاہیے آدمی ہر وقت ہاتھ میں فون لے کے نہیں رہتا ہے, کبھی آدمی کہیں رکھ دیتا ہے, کبھی نماز پڑھنے میں رہتا ہے, کبھی سوتا رہتا ہے, کبھی ضرورت کے لیے جو ہے وہ باتھ روم میں رہتا ہے, مختلف آدمی کی مشغولیتیں ہیں. تو اگر نہیں اٹھائے تو یہ سمجھ لینا کہ صاحب جو ہے اس نے فون اس لیے نہیں اٹھایا کہ صاحب وہ ہم کو جو ہے اہمیت نہیں دیتا ہے, یا اس کا بڑا آدمی مال زیادہ آ گیا اس لیے بڑا آدمی بن گیا ہے. تو اس طرح آدمی دوسرے سے بدگمان ہوتا ہے. تو فرمایا بدگمانی نہ کرو. ایک آدمی ابھی میں واقعہ سنا رہا تھا کہ حضرت حسن بصری رحمت اللہ علیہ کا, کبھی کبھی بڑے آدمی سے بھی غلطی ہو جاتی ہے. حسن بصری کتنے بڑے آدمی ہیں, لیکن کبھی کبھی ایسوں سے بھی کوئی غلطی ہو جاتی ہے, بلکہ صحابہ سے غلطی ہوئی ہے, اس طرح کی بات ہو گئی. یہ جو آیت میں نے آپ کے سامنے پڑھی ہے اس کا شان نزول یہی لکھا ہے کہ حضرت سلمان فارسی رضی اللہ تعالیٰ عنہ دو صحابہ کے, یعنی گویا کہ ان کے حوالے تھے, ان کی خدمت کرو اور وہ تم پر خرچ کریں گے, ان کے لیے پکانے کا نظام یا ان کے گھر کا نظام کرو. تو اللہ کے نبی نے اس طرح جوڑے بنائے تھے بعض موقع پر. چنانچہ وہ لوگ آئے تو دیکھا سلمان فارسی جو ہے وہ آئے تو بھائی کہاں ہے کھانا بنانی, انہوں نے کہا کہ ابھی میں سو گیا تھا, آنکھ لگ گئی تھی اس لیے میں خدمت نہیں کر سکا. تو انہوں نے کہا جاؤ اللہ کے نبی کے پاس جا کے کوئی ہو تو لے آؤ. چنانچہ اللہ کے نبی کے پاس وہ گئے, آقا نے فرمایا کہ بھائی میرے پاس تو کچھ نہیں ہے, ہمارا جو ہے خزانچی ہے اسامہ بن زید, اس کے پاس چلے جاؤ, کوئی فاضل کھانے پینے کی چیز ہے تو وہ دے دیں گے, لے جا کے دے دینا. چنانچہ وہاں گئے تو وہاں بھی کچھ نہیں ملا. تو انہوں نے جا کے اپنے ساتھیوں سے کہا کہ اللہ کے نبی علیہ السلام کے پاس کچھ نہیں تھا, ہم نے اسامہ کے پاس بھیجا, اسامہ بن زید کے پاس, وہاں بھی کچھ نہیں ملا. تو ان لوگوں کو کیا کرنا چاہیے تھا, ہاں بھی ٹھیک ہے نہیں ہے تو نہیں ملا ہوگا, ہماری قسمت ہے. لیکن ان کی زبان سے بات نکل گئی, دل میں خیال آیا اور زبان سے کہہ بھی دیا. اس لیے کہ بدگمانی وہ چیز ہے, یہ وہ منع ہے, ممنوع ہے کہ دل میں خیال آیا پھر اس کو زبان سے دوسروں کے سامنے کہہ بھی دیا, تو یہ اصل بدگمانی ہے. دل میں خیال آیا پھر نکل گیا تو اس پر جو ہے مواخذہ نہیں ہے, اس پر پکڑ نہیں ہے. لیکن دل میں کسی کے بارے میں برا خیال آیا اور آدمی نے دوسرے کے سامنے اس کا تذکرہ بھی کر دیا, تو یہ ہے جس پر جو ہے اس کو منع کیا گیا ہے اور اس پر جو ہے وعید سنائی گئی ہے. چنانچہ انہوں نے کہہ دیا کہ صاحب اسامہ بن زید کے پاس تھا دینے کے لیے, لیکن انہوں نے بخل کیا ہے اور بخیلی کی وجہ سے نہیں دیا ہے. یہ گویا کہ بدگمانی ہو گئی. بدگمانی اندر آئی, پھر انہوں نے غیبت کر لی, پھر انہوں نے کہا کہ ٹھیک ہے اگر یہاں سے نہیں ملتا ہے تو ایک فلاں صحابہ کی جماعت اور ہے وہاں جا کے کچھ لے آؤ. تو وہاں گئے تو وہاں بھی کچھ نہیں ملا. انہوں نے بھی کہہ دیا بھائی ہمارے پاس گھر میں ہمارے ہاں بھی فاقے ہیں, ہمارے پاس بھی کھانے کی کوئی چیز نہیں ہے. روایت میں لکھا ہے کہ پھر انہوں نے اس آدمی کے بارے میں ایک بات کہہ دی, یعنی سلمان فارسی کے بارے میں کیا کہا, कि साहब ये आदमी तो ऐसा है कि भाई समंदर में जाए तो समंदर सूख जाए, मीठे चश्मे मीठे पानी के कुएं जिसमें अंदर से सोते निकलते हैं अगर वहां भी जाता है तो पानी अंदर घुस जाता, ऐसा आदमी है ये। यानी जिसे हमारे कहते हैं भाई आदमी को जहां भेजो खाली हाथ आता है, समंदर पे जाके पैसा आता है, वो या कि मनहूस आदमी है। तो सलमान फारसी के बारे में भी जुमले कह दिए। उसके बाद वो लोग हजरत उसामा बिन जैद के पास कुछ है या नहीं है मालूम करने के लिए वो खुद ही दोनों आदमी आए अल्लाह के नबी के पास पहुंचे। तो आप अलैहिस्सलाम ने फरमाया कि क्या बात है कि तुम्हारे मुंह में तुम्हारे दांतों में ताजा ताजा गोश्त मुझे नजर आ रहा है। उन्होंने ताज्जुब से कहा अल्लाह के नबी सलाम हमने गोश्त तो दूर की बात है खाना भी नहीं खाया, आज हमारा फाका है। सलमान फारसी को जिम्मेदारी दी गई थी, उन्होंने हमारे लिए कुछ तैयार नहीं किया है। तो अल्लाह के नबी अलैहिस्सलाम ने फरमाया ठीक है तुमने खाना नहीं खाया गोश्त नहीं खाया, लेकिन सलमान फारसी और उसामा बिन जैद का गोश्त खाया है, गीबत की है। तो गोया कि कोई आदमी किसी मुसलमान का किसी भी दूसरे की गीबत करता है तो कुरान के रूह से ये ऐसा है जैसे अपने मुर्दार भाई का गोश्त खाना है। तो फिर अल्लाह ताला ने उस वक्त ये आयतें उतारी, सूरह हुजरात की जो आयत मैंने आपके सामने पढ़ी कि या अय्युहल्लज़ीन आमनु इज्तनिबू कसीरन मिनज़्ज़न इन बादज़्ज़न इस्म वला तजस्ससू वला यक्तब बादुकुम बादा। फरमाया कि ईमान वालों, मैंने अर्ज किया कि सूरह हुजरात जो है इसमें जितने अहकाम हैं सब ईमान वालों ही को हैं, इसमें यहूद का तस्करा नहीं है, इसमें मुशरिकीन का तस्करा नहीं है, मुनाफिकीन का तस्करा नहीं है, बल्कि सारी चीजें अल्लाह ने ईमान वालों से कही हैं। और पांच जगह फरमाया या अय्युहल्लज़ीन आमनो या अय्युहल्लज़ीन आमनो या अय्युहल्लज़ीन आमनो, ईमान वालों से खिताब है। ईमान वालों को कैसे ईमानी जिंदगी गुजारनी है, कैसे आपस में मोहब्बत के साथ रहना है, किस तरह अमन व अमान की जिंदगी गुजारनी है, अल्लाह ने इसके लिए इसमें हिदायत दी है। तो फरमा या अय्युहल्लज़ीन आमनो, ऐ ईमान वालो इज्तनिबू कसीरन मिनज़्ज़न, बहुत से गुमान से बचो, इसलिए कि इन बादज़्ज़न इसलिए कि बहुत से गुमान ये गुनाह होते हैं। आदमी किसी के साथ बदगुमानी यानी हुस्ने ज़न बगैर दलील के भी, आदमी जो है बगैर किसी दलील के भी हुस्ने ज़न कायम कर सकता है और इस पर सवाब है, और आदमी किसी से बदगुमानी करे बगैर दलील के नहीं कर सकता, इसलिए कि बदगुमानी में शर ही शर है, खैर का कोई पहलू नहीं है, और हुस्ने जन में नेक गुमान करने में खैर ही खैर है, इसमें कोई शर का पहलू नहीं है। चुनाचे हसन बसरी रहमतुल्लाह अलैह दिजला के किनारे जा रहे थे, लिखा किताबों में कि एक नौजवान को देखा जिसके हाथ में एक बोतल है और उसके साथ एक औरत है, तो बोतल में उनको लगा कि कोई शराब भरी हुई है और औरत को समझे कि साहब ये कोई गलत मर्द है जो किसी औरत के साथ बुराई करने के लिए यहां आया है साहिल समंदर पर। उनके दिल में शैतान ने ख्याल डाला और उन्होंने कहा कैसा जमाना आ गया है कि लोग शराब की बोतलें लेकर और औरतों से अय्याशी करने के लिए समंदर के साहिल पर आते हैं। ये सोच ही रहे थे इतने में लिखा है किताबों में कि समंदर में कश्ती आ रही थी, अब साहिल समंदर पर लगने ही वाली थी, वो इतने में समंदर में तूफान आया, भौचाल उठा और मौजें उठी और उन मौजों ने तूफान ने कश्ती को उलट दिया और 10 आदमी थे सारे के सारे पानी में डूबने लगे। करीब था यानी साहिल के करीब थे, डूब रहे थे, बचने की कोशिश कर रहे थे, इतने में उन्होंने जान दे देखा कि साहब कश्ती उलट गई है और 10 आदमी कश्ती में बैठे ये मौत के मुंह में जा रहे हैं। इसने फौरन अपने हाथ में जो शीशा था वो रखा और अपनी जो साथ औरत थी उसको बिठाया, अपने कपड़े उतारे और जाकर एक एक को किस तरह खींच खांच के वो समंदर से बाहर लाया, गोया के जो मौत के मुंह में जा रहे थे उन सबको बचा लिया, यहां तक कि 9 आदमी को बचा सका, एक आदमी को नहीं बचा सका। तो इतने में हसन बसरी रहमतुल्लाह अलैह जो अपने वक्त के जमाने के वली हैं वो वापस आके मंजर देख रहे थे, उन्होंने कहा भाई तुमने बड़ा अच्छा काम किया कि 9 आदमी को तूने बचा लिया, एक आदमी को बचा लेते तो गोया कि 10 के 10 को तुम बचाने वाले हो जाते, एक को तुमने किसी तरह बचा लिया तो होता कितना अच्छा होता। तो वो नौजवान था। देखिए बाज लोग देखने में लगते हैं कि साहब ये नौजवान है, इनको दीन से कोई ताल्लुक नहीं है, लेकिन अंदर उनका ईमान से भरा हुआ होता है, अल्लाह से ताल्लुक होता है। इसलिए हदीस में फरमाया कि बिहस्ब इमरिम मिन अश्शर अन युहक्किर अखाहुल मुस्लिम, आदमी के खुद बुरा होने के लिए यह बात काफी है कि किसी दूसरे मुसलमान को हकीर जाने, किसी को हकीर जानने की कोई हमको इजाजत नहीं है। चुनाचे उस नौजवान अंदर से भरा हुआ था, उसका अल्लाह से ताल्लुक था, चुनाचे उसने कहा कि हसन बसरी आप तो बड़े नेक आदमी हैं, ऊंचे आदमी हैं, मैं तो बुरा नौजवान हूं, लिहाजा मैंने तो अपनी कोशिश से नौ को बचा सका, आप तो नेक आदमी एक को बचा लेते तो आपके हिस्से में भी आ जाता। तो उन्होंने ताज्जुब से देखा कि साहब यह आदमी मुझे जानता नहीं लेकिन मेरा नाम लेके मुझसे खिताब कर रहा है। तो फिर हजरत ने पूछा ये बोतल क्या है, ये औरत क्या है? उन्होंने कहा कि ये औरत जो है ये मेरी माँ है, ये मेरी माँ को मैं बहलाने के लिए, टहलाने के लिए और उसको खिलाने पिलाने के संबंधों पर लाता हूँ, और मेरे हाथ में जो शीशा है इसमें मेरी माँ की गिजा है, मैं साहिल समंदर पर बैठकर अपनी माँ को खिलाता हूँ, उसकी खिदमत करता हूँ। तो एक आदमी माँ का खादिम है, जिस माँ के कदमों के नीचे जन्नत है उसकी दुआएं लेकर जन्नत में जा रहा है और माँ को खिला रहा है, और नौ आदमी जो डूबने वाले थे उनको बचा रहा है, इसका तो ये अंदर अंदरून है, उसके बारे में एक आदमी ये समझ ले कि साहब ये शराबी है और ये जानी है, बदकार है, तो कितनी बुरी बात है। इसलिए फरमा कोई किसी आदमी के बारे में हमको कोई इख्तियार नहीं है, हम किसी के बारे में बदगुमानी करें। आज जितने झगड़े हैं, लफड़े हैं, अदावतें हैं, दुश्मनियां हैं, इन सब की जो पहल है, इन सब की जो इब्तिदा है वो बदगुमानी से होती है। इसलिए उलमा ने फरमाया बदगुमानी हर शर का दरवाजा है और अच्छा गुमान हर खैर का दरवाजा है। लिहाजा जो आदमी बदगुमान होता है फिर वो तजस्सुस करता है, गीबत करता है, फिर लड़ाई झगड़े खड़े होते हैं, यहां तक कि घर उजड़ जाते हैं, यहां तक कि जो है खानदान उजड़ जाते हैं, भाई भाई में लड़ाई हो जाती है, मियां बीवी लड़ाई हो जाती है, सास बहू में लड़ाई हो जाती है, ये सब बदगुमानी का समरा और बदगुमानी का नतीजा है। अगर आदमी नेक गुमान हो, अच्छा गुमान है, तो इंशाअल्लाह जो झगड़े होने वाले थे खत्म हो जाते हैं, बल्कि अदावतें मोहब्बतों में तब्दील हो जाते हैं और आदमी की दूरियां कुर्बत में तब्दील हो जाती हैं और फिर मोहब्बत की आफियत की जिंदगी आदमी को मिलती है। अगर ये बात मैंने अर्ज की है, अल्लाह ने चाहा तो अगर आइंदा मौका मिले तो और कुछ बात इस मौजू पर अर्ज की जाएगी। अल्लाह से दुआ करें अल्लाह ताला हर मुसलमान को बदगुमानी से बचते हुए नेक गुमान के साथ जिंदगी गुजारने की अल्लाह तौफीक अता फरमाए। पढ़ के सुनाना सर। असल में एक ऐलान है जो तमाम जितने भी यानी मुसलमानों की तंजीमें हैं, जितने इदारे हैं, उन सब की तरफ से ये ऐलान है कि आए दिन मुसलमानों पर कोई ना कोई हालात आसमानी ज़मीनी सैलाब की शक्ल में, जलजलों की शक्ल में आते रहते हैं। इसके साथ साथ फसादवाद भी हो जाते हैं जिसमें आमतौर से हमारे जो मासूम नौजवान हैं उनको बदगुमानी की बुनियाद पर या दुश्मनी की बुनियाद पर उठा लिया जाता है और उनको ले जाके जो है जेलों में जो है सड़ा दिया जाता है। जाहिर है कि उनको छुड़ाना, उनको रिहा कराना, यह हम मुसलमानों की जिम्मेदारी है। इसके लिए काफ़ी पैसा भी दरकार होता है, मेहनत दरकार होती है। लेकिन सारी तंजीमों के तरफ से आज हमारी इस मस्जिद में ऐलान है कि इन नौजवानों की रिहाई के लिए हम जो है दिल खोल कर हम अपने अल्लाह की दी हुई दौलत को खर्च करें ताकि जो मुसलमान के काम आता है अल्लाह उसके काम बनाते हैं, जो मुसलमानों की मदद कर अल्लाह उसकी मदद फरमाते हैं। यह हमारी सबकी जिम्मेदारी है। आम तौर से जो नौजवान पकड़े गए हैं वो ऐसे नौजवान हैं जो घर का एक फर्द होता है, जिसके 8-10-12 आदमी उसके मातहत रहकर खाते हैं, वो कमाता है, और वो कमाने वाला ही चला गया तो सारा घर मुसीबत में है। ऐसी सूरत में हमारी जिम्मेदारी बनती है कि हम इन नौजवानों की रिहाई के लिए हम दिल खोल कर इमदाद करें और इन अल्लाह माजूर हों। वह आखिर